यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आगामी निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पछि नसर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। निर्वाचन पछाडि धकेलिन्छ र संकटकाल लगाइन्छ भन्ने हल्लाका पछाडि नलाग्न प्रधानमन्त्रीको आग्रह। तदारूकताका साथ निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्वाचन आयोगलाई सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुझाव। 3 दिनको अवधिमा 46,000 बढ़ीलाई कोरोना विरूद्धको खोप लगाइयो। खोप लगाएका मध्ये कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी र अमेरिकी कम्पनी नोभाभ्याक्सद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको खोपको बेलायतमा गरिएको तेस्रो चरणको परीक्षणबाट 89% प्रभावकारी पाइएको कम्पनीको दावी। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको निर्धारित मिति एक दिन भन्दा पनि पछि नसर्ने स्पष्ट पार्नुभएको छ। काठमाडौँ महानगर कमिटी नेकपाले हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचन पछाडि धकेलिन्छ र संकटकाल लगाइन्छ भन्ने भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सबैमा आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठावान र संघर्षबाट खारिएका पार्टी कार्यकर्ताले जनताको बीचमा छरिएका भ्रम चिर्दै मुलुकलाई गलत बाटोमा जानबाट रोक्नुपर्ने बताउनु। प्रधानमन्त्री ओलीले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ मोड आएको चर्चा गर्नुहुँदै अराजक र अनुशासनहीन समूह पार्टीबाट बाहिरिएको बताउनुभयो। हिजै प्रधानमन्त्री ओलीले शहीदको सपना साकार पार्नका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनु भएको छ। शहीद सप्ताहको अन्तिम दिन हिजो काठमाडौँको लैनचौर स्थित शहीद स्मारकमा श्रद्धाँजलि प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकार सम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुर्याएको बताउनुभयो। त्यसअघि रत्न पार्कको शान्ति बाटिकादेखि बाजागाजासहित लैनचौरसम्म प्रभात फेरी गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको टुकड़ीले शहीदप्रति सलामी चढ़ाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चराइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण भएको बताउनु भएको छ। मानव सेवा आश्रमले सञ्चालन गरेको मेची महाकाली सड़क उद्धार अभियानको समापन समारोहलाई हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सड़कमा मागेर समेत खान नसक्ने व्यक्तिको समस्या बुझेर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो। सेवा नै परम धर्म हो भन्ने उक्तिको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले योभन्दा ठूलो पुण्य कार्य अरू केही हुनै नसक्ने बताउनुभयो। विक्रम सम्वत 2078 सालभित्र मुलुकलाई बेसहारा सड़क मानवरहित बनाउने संकल्प सरकारले लिएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्ता अभियानले घोषणालाई सार्थक बनाउन सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सड़क बालबालिका तथा समस्यामा परेका अन्य व्यक्तिको व्यवस्थापनमा क्रियाशील गैर सरकारी संघ संस्थाहरूसँग आवश्यक सहयोग र सहकार्य गर्न सुरक्षा निकाय तथा सरकारका निकायहरूलाई निर्देशन दिनुभयो।
2078 सालभित्र सहयोगापेक्षी सड़क मानवरहित देश बनाउने, भिख मंगा रहित देश बनाउने, सड़क बालबालिका रहित देश बनाउने, अभिभावक विहीन बालबालिकाले अभिभावक छैन भन्ने स्थिति नहोस् सरकारले अभिभावकत्व वा कहीँ न कहीँ अभिभावकत्व प्राप्त गर्ने स्थिति बनाउने त्यो संकल्प गरेको छु। त्यस घोषणाका लागि, त्यसलाई सार्थक बनाउनका लागि म महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालय विभिन्न संघ संस्थाहरू सुरक्षा निकायलाई आग्रह गर्न चाहन्छु। देशभरिका सम्पूर्ण सुरक्षा निकायहरू प्रशासनलाई आग्रह गर्न चाहन्छु। सम्पूर्ण प्रशासनिक निकाय जनप्रतिनिधिहरू र जनप्रतिनिधि संस्थाहरूलाई आग्रह गर्न चाहन्छु। सम्पूर्ण त्यस्ता निकाय र संस्थाहरू यस कार्यमा हात बढाउनुहोस्। सरकार तपाईँको साथमा छ त्यसका लागि।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई केन्द्रमा राखेर राजनीति गरिरहेको बताउनुहुँदै कसैको विरोध वा अवरोधबाट आफू विचलित नहुने स्पष्ट पार्नुभयो। उहाँले असल उद्देश्यका साथ थालिएको अभियानमा विरोध गर्नेहरू आफै समाप्त भएर जाने बताउनुभयो। प्रधानमन्त्री ओलीले मानवाधिकारका क्षेत्रमा कार्यरत संघ संस्था तथा अभियन्ताहरूलाई समेत राजनीतिक पक्ष विपक्षमा नलागि वास्तविक अर्थमा मानवीय सेवा र अधिकारको आवश्यकतामा रहेका व्यक्तिहरूको पक्षमा काम गर्न आग्रह गर्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले समाज सेवाको क्षेत्रमा क्रियाशील संघ संस्थाहरूबीच समन्वय गरी लगानी अनुसारको उपलब्धि हासिल हुने वातावरण बनाउन मन्त्रालय क्रियाशील रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाले तदारूकताका साथ निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ। प्रतिनिधि सभा निर्वाचनको तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले हिजो बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिहरूले चुनाव सम्पन्न गर्न राजनीतिक दल दर्ता सम्बन्धी प्रक्रिया अगाडि बढ़ाउन सुझाव दिनुभयो। बैठकमा नेकपा नेता सुभाष चन्द्र नेवाङ, मन्त्रीद्वय विष्णु प्रसाद पौडेल र कृष्ण गोपाल श्रेष्ठ, त्यसै गरी बागमती प्रदेशका मन्त्री रामेश्वर फुयाल, सांसद विमला पौडेल, अधिवक्ता बाबुराम दाहाल र रमेश बडाल सहभागी हुनुहुन्थ्यो। बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगले निर्वाचनको तयारीका सम्बन्धमा हालसम्म गरेको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो। बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेकपा नेता नेमवाङले आधिकारिकताका विषयमा आयोग एउटा टुंगोमा पुगिसकेकाले त्यही जगमा रही आयोगले अन्य प्रक्रिया अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन आयोगले आमन्त्रण गरेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले भने आफ्ना अध्यक्षद्वय काठमाण्डु उपत्यका बाहिर राजनीतिक कार्यक्रममा हुनुभएकाले सहभागी हुन नसकिने जानकारी सहितको लिखित पत्र आयोग समक्ष बुझाएको छ। पत्र हस्तान्तरणपछि नेता राजेन्द्र प्रसाद पाण्डेले उपत्यका बाहिर भएकाले अध्यक्षहरूसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको बेहोरा आयोगलाई लिखित रूपमा जानकारी गराइएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गम्भीर राजनीतिक संकट देखा परे माझ आएको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित विरोध सभामा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावना अनुसार प्रतिनिधि सभा सम्बन्धी फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो। विरोध सभामा अर्का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतले संविधान र जनताको भावना अनुसार फैसला गर्ने विश्वासमा आफूहरू रहेको बताउनुभयो। वरिष्ठ नेता झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरूको पक्षमा दुई तिहाई बहुमत रहेको दावी गर्नुहुँदै निर्वाचन आयोगले सोही अनुसार पार्टीको वैधानिकता टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिनिधि सभा विघटनको विरूद्धमा उभिएको बताउनु भएको छ। महोत्तरीको जलेश्वरमा प्रजातान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिग अनावरण सम्बन्धी कार्यक्रममा हिजो उपसभापति निधिले सरकार वैशाखमा चुनाव गराउने भन्दा पनि सत्ता लम्ब्याउनेतर्फ केन्द्रित रहेको आरोप लगाउनुभयो। 2015 सालको आम चुनावबाट बनेको बीपी कोइरालाको सरकारमा उद्योग मन्त्री बन्नुभएका मिश्रको 2027 साल पुष 6 गते निधन भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा भएको बताउनु भएको छ। जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकका क्रममा हिजो अध्यक्ष थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले कोरोना विरूद्धको थप खोप खरिदको प्रक्रिया सरकारले अघि बढ़ाएको बताउनु भएको छ। कोरोना विरूद्धको खोप अभियानको अनुगमनका क्रममा नवलपरासी पुग्नुभएका मन्त्री त्रिपाठीले पत्रकारहरूसँग हिजो कुराकानी गर्नुहुँदै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्न मार्फत खोप खरिदको प्रक्रिया अघि बढ़ाइरहेको बताउनुभयो। मुलुकका 72% नागरिक खोपका लागि योग्य रहेको चर्चा गर्नुहुँदै मन्त्री त्रिपाठीले सरकारले खोप उत्पादक मुलुकसँग सरकार त्यसै गरी सरकार उत्पादक तथा सरकार कम्पनी लगायतका आधारमा खोप खरिदको प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिनुभयो। पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, सब व्यवस्थापक लगायत 4,30,000 अर्थात 3% नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा 55 वर्ष माथिका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले बताउनुभयो। पहिलो चरणमा जिल्ला अस्पताल मार्फत खोप अभियान सञ्चालन गरिए पनि सरकारले दोस्रो चरणमा देशभरका 16,000 खोप केन्द्र मार्फत खोप अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो। कोविड 19 को खोप अभियान अन्तर्गत हिजोसम्म देशका 77 जिल्लामा गरी 46,197 जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विज्ञप्ति जारी गर्नुभई खोप लगाएका केही व्यक्तिहरूमा सामान्य खालका असरहरू देखिएको तथ्याङ्क प्राप्त भए पनि सबै व्यक्तिमा देखिएका असरहरू केही समय पश्चात नै निको भएको र कसैलाई पनि हालसम्म जटिल खालका स्वास्थ्य समस्या नदेखिएको जानकारी दिनुभएको छ। खोप पश्चात अवांछित घटनाको अनुगमन र व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ चिकित्सकहरू परिचालन गरिएकाले सबै व्यक्तिहरूलाई ढुक्क भई खोप सेवा लिन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। पछिल्लो 24 घण्टामा मुलुकभर थप 333 जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या 2,65,698 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो देशभर 157 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या 2,70,745 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। त्यसैगरी हिजो देशका विभिन्न स्थानमा थप 5 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 2,025 पुगेको छ। मुलुकभर हाल सक्रिय संक्रमितको संख्या 3,022 रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौँ उपत्यकाका सबै विद्यालयहरू नियमित रूपमा सञ्चालनमा आएका छन्। झण्डै 11 महिनापछि विद्यालयहरू खुलेपछि कक्षा कोठामा विद्यार्थीहरूको सहभागिता उत्साहजनक देखिएको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयको कक्षा तीनका विद्यार्थीहरू उत्साहपूर्ण रूपमा पढ़िरहेका छन्। लामो समयपछि विद्यालय खुलेकाले विद्यार्थीहरूको उपस्थिति पनि निकै राम्रो रहेको छ। साना विद्यार्थीहरू एउटा बेन्चमा एकजना मात्रै बसेका छन् भने सबै विद्यार्थीले मास्क लगाएका छन्। यसै विद्यालयका निमित्त प्रधानाध्यापक नारायण गौतम कक्षा 10 को नेपाली विषय पढ़ाइरहनु भएको छ।
शोभा सुनेको नसुनै गरेर कपडा पट्याउन लागिन्। रामु जाऊ कि जाऊ भनेर गोरा भुइँमा बजार्दै
कक्षा कोठामा विद्यार्थीको उपस्थिति भने खचाखच नै रहेको छ। ठूला कक्षामा विद्यार्थी संख्या बढ़ी भएकाले एउटा बेन्चमा 4-5 जनासम्म बसेका छन्। विद्यालयका निमित्त प्रधानाध्यापक गौतम विद्यार्थी संख्या कम भएका कक्षाहरूमा भौतिक दूरी कायम गरिएको र विद्यार्थी संख्या बढ़ी भएका कक्षाहरूमा भौतिक दूरी कायम गरेर पढ़ाउन नसकिएको बताउनुहुन्छ।
सबै विद्यार्थीहरू मास्क नै लगाएका छन्, सेनिटाइजर गेटमै पनि राखेका छौँ र विद्यार्थीलाई पानी उनीहरू आफैले नै प्रबन्ध गर्नुपर्छ भनेका छौँ। खाजा खान पनि विद्यार्थी घरै जानुपर्छ। कक्षामा बस्दाखेरि पनि एकअर्का साथीको चाहिँ किताबहरू पनि नचलाउने नछुने। 8-9-10 अलिकति विद्यार्थी संख्या बढी भएको कारणले गर्दाखेरि हामीले चाहिँ कोहीमा 3 जना कसैमा 4 जना मात्र राखेर गरेका छौँ।
काठमाडौँ उपत्यकाका छेउछाउ र उपत्यका बाहिरका स्थानीय तहले केही महिना अघि नै विद्यालय सञ्चालन गरिसकेका छन्। अधिकांश विद्यालयले भौतिक दूरी कायम गर्नका लागि एक दिन प्रत्यक्ष र अर्को दिन अनलाइनबाट पढ्न सक्ने व्यवस्था गरेका छन्। विद्यार्थीलाई मास्क र फेस सिल अनिवार्य गरी गेटमै सेनिटाइजर दिने र विद्यार्थीको तापक्रम चेक गरेर मात्रै भित्र जान दिइने गरिएको बताउनुहुन्छ अनामनगरमा रहेको नेपाल मेगा स्कूलका सेकेन्डरी तहको कोअर्डिनेटर रमेश चापागाई।
नाप्ने सेनिटाइजर गर्ने एक एकजना बच्चाहरूलाई एउटा बेन्चमा राखेर फेस मास्क फेस सिल अनिवार्य गरेर कक्षाहरू सञ्चालन गरेका छौँ।
त्यसो त विद्यार्थीहरू पनि आफै सचेत भएर विद्यालय जाने गरेका छन्। पद्मोदय माविमा कक्षा 3 अध्ययनरत छात्र युवराज विष्ट विद्यालयमा सुरक्षित रहने गरेको बताउनुहुन्छ।
अरूसँग दूरी कायम गरेर मास्क लगाएर हात मिलाउनुहुन्न, भीड़भाड़ भएको ठाउँमा नजाने।
सोही विद्यालयमा कक्षा 9 अध्ययनरत छात्रा सोफिया लामा पनि विद्यालयमा आउँदा मास्क नखोल्ने सेनिटाइजर लगाउने र बेला बेलामा साबुन पानीले हात धुने गरेको बताउनुहुन्छ।
फर्स्टमा सेनिटाइजर युज गर्छ अनि त्यही मास्क लगाएर अनि त्यही बेला बेलामा साबुन पानीले हात धुने।
काठमाडौँ महानगरपालिकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्था सञ्चालन गर्न सक्ने निर्णय गरेपछि उपत्यकामा रहेका सबै विद्यालयहरू खुलेका छन्। यसबाट काठमाडौँका निजी र सरकारी गरी करिब 1000 विद्यालयका झण्डै 1,55,000 विद्यार्थीले नियमित पठन पाठनमा भाग लिन पाए।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
आउनुहोस् हामी सबै मिली असंख्य सम्भावना बोक्ने भोलिलाई नयाँ तरिकाले कल्पना गरौं र डिजिटलको पावरले जिन्दगी फास्ट फरवर्ड गरौं। एनसेल, आज भोलि सबै सँगै।
अब बाँकी समाचार। शहीद दिवससँगै यो वर्षको शहीद सप्ताह सम्पन्न भएको छ। शहीद दिवसको अवसर पारेर वर्षेनी शहीद सप्ताह मनाइँदै आए पनि शहीदका परिवारले भने उचित सम्मान पाउन नसकेको गुनासो गरेका छन्। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
देशमा विभिन्न कालखण्डमा भएका आन्दोलनमा शहीद भएकाहरूको योगदानले राजनैतिक अवस्था फेरिएको छ, तर शहीद भएकाहरूको परिवारको अवस्था भने अझै उस्तै रहेको छ। 2069 साल असोजको 15 गते शहीद हुनुभएका तनहुको भानु नगरपालिका 12 मिर्लुङका कमल अधिकारीका बुवा राम बहादुर अधिकारीलाई सरकारले शहीदप्रति न्याय नगरेको महसुस हुने गरेको छ।
लाइट गरे तर शहीदहरूको चाहिँ उति साह्रै राम्रो परिस्थिति अहिलेसम्म हुन सकेन तर अहिलेसम्म पार्टीले पनि सरकारले पनि अलिकति उति जस्तो लागेन।
तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ रायपुरका राजन सिग्देलको परिवारलाई शहीदका लागि हुने सम्मानका कार्यक्रमका बारेमा अहिलेसम्म थाहा छैन। श्रीमान शहीद भएपछि दुई छोरालाई मुस्किलले माध्यमिक तहसम्म पढाउन सकेकी बिन्दु सिग्देललाई शहीद परिवारलाई सम्मान त परको कुरा, दुई छोरालाई उच्च शिक्षा पढाउने वातावरण सिर्जना हुन नसकेकोमा गुनासो छ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान स्वयं शहीद परिवारका सदस्य हुनुहुन्छ। तत्कालीन माओवादीको जनआन्दोलनमा छोरी गुमाउनु भएका चुमानसँग राज्यले शहीद परिवारको कुरा नसुनेको नमिठो अनुभव छ।
निर्भर प्रशासन जिल्लाको आयोग र विपत्त छानबिन आयोग मार्फत त्यसले तुङ्गाएपछि अब गर्ने भन्ने किसिमले जिल्ला सुस्ती हुन थाल्यो। यसको निम्ति धेरै पहल गर्दा पनि भएन।
फेरिएको व्यवस्थासँगै शहीद परिवारको उचित सम्मानका लागि सरकार गम्भीर हुनै पर्छ। अशोक विश्वकर्मा, रेडियो नेपाल तनहुँ।
ए फर एप्पल, बी फर बल, सी फर
मामु, मेरो अनलाइन क्लास बिचमै रोक्यो।
हो र बाबु, खै के भएछ हेरौँ त। ए, डाटा पो सकिएछ ला, ब्यालेन्स पनि छैन। अब के चाहिँ गर्ने होला?
के कामको बिचमा तपाईँको डेटा सकियो अनि ब्यालेन्स पनि छैन? अब चिन्ता छाडी लिनुहोस् एनसेल डेटा सरपटी *9988*1# ह्यास डायल गरी ब्यालेन्स कम भएको बेलामा दुई दिन मान्य 300 MB डेटा प्याक सापटी लिनुहोस् र आफ्नो चलिरहेको काम पुनः चलाउनुहोस्। थप जानकारी 9988 मा।
Y for yak, Z for zebra,
एनसेल आज भोलि सधैँ सँगै।
अब बाँकी समाचार। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढ़ाइरहनु भएको बताउनु भएको छ। अर्घाखाँची काठमाडौँ सम्पर्क मंचले हिजो काठमाडौँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रियताको रक्षा, विकास र समृद्धिका लागि प्रधानमन्त्री ओलीले खेल्नु भएको भूमिकाका कारण उहाँको छवि उच्च भएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका साथै उत्साहवर्धक रूपमा गतिविधि सञ्चालनका लागि सरकारवाला संघको समन्वयमा प्रभावकारी रूपमा कार्यक्रम अघि बढ़ाइने बताउनु भएको छ। महामारीबाट थलिएको पर्यटन प्रबन्धनका कार्यक्रमहरूलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढ़ाइने बताउनुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्यान्डी बेरीबीच हिजो शिष्टाचार भेटवार्ता भएको छ। सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा उहाँहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हिजो जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामको विकास एवं व्यवस्थापनमा मन्त्रालयको सक्दो सहयोग रहने बताउनु भएको छ। रेडियो नेपालको आयोजनामा मोरङको विराटनगर चार स्थित तारिणी प्रसाद कोइराला स्मृति संचारग्राममा हिजो संगीत प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सचिव बस्यालले संचारग्रामको भवनलाई पूर्ण रूपमा उपयोग गरी त्यसको संचालनको व्यवस्थापन हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिका र रेडियो नेपालको सहकार्यमा स्थापना भएको संचारग्रामको व्यवस्थापनमा महानगरले निरन्तर रूपमा सहयोग गर्ने बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले संचारग्रामको उद्देश्यलाई मूर्त रूप दिन रेडियो नेपालले संगीत प्रशिक्षणको कार्यक्रम शुरू गरेको जानकारी दिनुहुँदै संचारग्रामका स्टुडियो स्थापना गरेर गीत संगीतको उत्पादन गर्ने तयारीमा रहेको पनि बताउनुभयो। कार्यक्रममा रेडियो नेपालको संचालक समितिका सदस्य टीका प्रसाद भण्डारीले पत्रकारिता तथा गीत संगीतको विकासमा संचारग्राम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। रेडियो प्रसारण केन्द्र धरानका प्रमुख सुरेश प्रसाद बास्तोला, त्यसै गरी विराटनगर महानगरपालिका वडा नम्बर चारका वडाध्यक्ष देवेन्द्र राज पोखरेल लगायतले संगीत प्रशिक्षणका बारेमा बोल्नु भएको थियो। 3 महिनासम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा 55 जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। शीतलहरका कारण अत्यधिक चिसो बढ़ेपछि धनुषाको मिथिला नगरपालिका क्षेत्रमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालय 5 दिनका लागि बन्द गरिएको छ। कक्षा 11 र 12 सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणित दुवै अनिवार्य गरिएको छ। यसअघि अनिवार्यबाट हटाई ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले अनिवार्य विषयका रूपमा पढ़न चाहने विद्यार्थीहरूका लागि बाटो खुल्ला गर्ने गरी निर्णय गरेको छ। जनकपुर राजमार्गको सपही खण्डमा हिजो बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका तीनका 50 वर्षीय दीपचन्द्र यादवको मृत्यु भएको हो। असावधानीका कारण पछिल्लो दिनमा सवारी साधनले ठक्कर दिँदा पैदल यात्री र साइकल यात्रीको मृत्यु हुने क्रम बढ़ेर गएको छ। अन्तर्राष्ट्रिय प्रसंग, विश्वभर कोरोना भाइरसका कारण हालसम्म 10,25,86,000 भन्दा बढ़ी संक्रमित भएका छन्। गत 24 घण्टामा अमेरिकामा 157,369, त्यसै गरी भारतमा 12,516, ब्राजिलमा 58,691, रसियामा 19,238 र बेलायतमा 29,079 संक्रमित थपिएको तथ्याङ्क सम्बन्धी संस्था ओल्डोमिटरले जनाएको छ। अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले उत्पादन गरेको कोरोना भाइरस विरूद्धको खोप 89% प्रभावकारी रहेको दावी गरिएको छ। बेलायतमा गरिएको परीक्षणमा यो खोप नयाँ स्वरूपको कोरोना भाइरस विरूद्ध प्रभावकारी देखिएको बेलायतले जनाएको छ। बेलायतले हालसम्म 3 खोपलाई आपतकालीन प्रयोजनका लागि स्वीकृति दिएको छ। अक्सफोर्ड विश्वविद्यालय र एक्स्ट्राजेनेका, त्यसै गरी फाइजर र बायोएनटेक तथा मोडर्नाको उत्पादनलाई बेलायतले स्वीकृति दिएको छ। यसैबीच एक्स्ट्राजेनेकाद्वारा उत्पादित खोप 65 वर्षभन्दा माथि उमेर समूहका मानिसका लागि उपयुक्त नभएको जर्मनीले जनाएको छ। बेलायती कम्पनी एक्स्ट्राजेनेकाले हालसम्म युरोपेली संघ लगायतका लागि उत्पादन गरेको उक्त खोपलाई युरोपेली संघले भने स्वीकृति दिएको छैन। चीनले ताइवानले आफ्नो स्वतन्त्रता खोज्नु भनेको चीनसँग युद्ध निम्त्याउनु हो भनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनका लागि जाने अन्तर्राष्ट्रिय सहयोग फेरि सुचारू हुने बताउनु भएको छ। अब आर्थिक समाचार।
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्कले सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक शेयर आईपीओको बाँडफाँड शुक्रबार सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार 50 कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर प्रदान गरिएको छ। आवेदन गर्ने सबैलाई 50 कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको 49,20,720 कित्ता शेयर गोला प्रथाबाट 50 कित्ता भन्दा बढ़ी आवेदन गर्ने 4,92,072 जनालाई थप 10 कित्ताका दरले बाँडफाँड गरिएको छ। त्यसअनुसार अधिकतम 60 कित्तासम्म आवेदनकर्ताले शेयर प्राप्त गरेका छन्। आईपीओमा आवेदन गरेका मध्ये 14,75,080 आवेदन योग्य भएको एस क्यापिटलले जनाएको छ। ब्याङ्कले 8 अर्ब रूपियाँ बराबरका 8 करोड़ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो। कर्जा सूचना केन्द्रले सहकारी लगायतका वित्तीय संस्थाहरूले लगानी गरेको रकम र संस्थाको सूचना संकलन गर्ने भएको छ। केन्द्रले हाल नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त क ख ग र घ वर्गका ब्याङ्क तथा वित्तीय संस्थाहरूको मात्रै सूचना संकलन गर्दै आएकोमा आगामी दिनमा बीमा, कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा युवा स्वरोजगार कोष जस्ता संस्थाहरूले समेत लगानी गरेका व्यक्ति र संस्थाको विवरण संकलन गर्ने तयारी अघि बढ़ाएको जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार 2 विभागीय टीम एफएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। ट्यू क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान 9 बजे शुरू हुनेछ। चौथो संस्करणको फाइनलमा मैदान उतर्दा एफएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ। एफएफ अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरणमा एफएफ अपराजित रहने एक्लो टीम हो। पहिलो खेलमा एफएफले प्रदेश 1 135 रनले हराएको थियो। त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई 6 विकेटले हराएको एफएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई 71 रनले हराएको थियो। समूह चरणको अन्तिम खेलमा आर्मीलाई 6 रनले हराएर एफएफ समूह विजेता बनेको थियो। सेमी फाइनलमा एफएफले नेपाल पुलिस क्लबलाई 30 रनले हराएको थियो। समूह चरणमा आर्मी एफएफसँग 6 रनले पराजित भए पनि अन्य खेलमा विजयी भएको थियो। आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई 98 रनले हराएको थियो। त्यस्तै कर्णाली विरूद्ध 80 रनको जित निकालेको आर्मीले प्रदेश 1 विरूद्ध 4 विकेटको जित निकालेको थियो।
खेल समाचारका साथमा अजय बम, अब मौसम। आज प्रदेश नम्बर 1 बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही पूर्वी र पश्चिमी भागका उच्च पहाड़ी क्षेत्र एवं हिमाली क्षेत्रका 1-2 स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 2.7 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18-20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 6:52 भयो भने सूर्यास्त भरे साँझ 5:43 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाको आगामी निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पछि नसर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, निर्वाचन पछाडि धकेलिन्छ र संकटकाल लगाइन्छ भन्ने हल्लाका पछाडि नलाग्न प्रधानमन्त्रीको आग्रह। तदारूकताका साथ चुनावको प्रक्रिया अगाडि बढ़ाउन निर्वाचन आयोगलाई सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुझाव। तीन दिनको अवधिमा 46,000 भन्दा बढ़ीलाई कोरोना विरूद्धको खोप लगाइयो। खोप लगाएका मध्ये कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अमेरिकी कम्पनी नोभाभ्याक्सद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको खोपको बेलायतमा गरिएको तेस्रो चरणको परीक्षणबाट 89% प्रभावकारी पाइएको कम्पनीको दावी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।